نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي محسن انسانیت اس میں سے ہم نبی صلی اللہ علیہ وسلم کا مکی دور دیکھ رہے ہیں کہ کن حالات میں اللہ تعالیٰ نے آپ کو بھیجا اس سے پچھلے سیشن میں ہم نے دیکھا کہ آپ کے اوپر 7-8 مختلف قسم کے الزامات لگے جو آپس میں ایک دوسرے سے بھی میچ نہیں کرتے تھے اور وہ سارے الزامات یہ ثابت کر رہے تھے کہ مکہ والے آپ کی دعوت کے مقابلے میں پریشان ہیں ان کی بکھلاہٹ دکھتی تھی ان کو یہ لگ رہا تھا کہ اس شخص کی اگر بات پوری ہو گئی اور یہ جو بات کہتا ہے سب نے مان لی تو اس کے بعد کیا ہوگا کہ ہماری دعوت قائم نہیں رہ سکے گی آج ہم شروع کریں گے شدید ترین مخالفین سردار قریش یعنی سرداران قریش جو آپ کے شدید ترین مخالف تھے جنہوں نے آپ کی اس دعوت کے راستے میں بہت سارے روڑے اٹکائے پیج نمبر 159 کا بالکل لاسٹ ہے اور ہم اس میں یہ بھی دیکھیں گے کہ نبی صلی اللہ علیہ وسلم نے اتنے اعصاب شکن حالات میں بھی اللہ کا کام کیسے کیا اور یہ ہم سب کے لیے بھی اس میں اصل میں ایک پیغام بھی یہی ہے کہ زندگی میں جب بھی کبھی مشکلات آتی ہیں اور اسپیشلی دعوت اور تبلیغ کے راستے کی مشکلات ہوں تو نبی صلی اللہ علیہ وسلم کی مشکلات کو سمجھ لیجئے پڑھ لیجئے تو اس کے بعد آپ کو اپنی مشکلات کم لگیں گی شدید ترین مخالفین اس موقع پہ مناسب معلوم ہوتا ہے کہ سرگرم ترین مستہزئین یعنی جو آپ کا مذاق اڑا رہے تھے مکہ والے ان کی فہرست پیش کر دی جائے دیکھیں ایک وہ فہرست ہوتی ہے جس کو آپ کہتے ہیں سابقون الاولون ایک وہ لسٹ ہوتی ہے جس میں عشرہ مبشرہ ہوتے ہیں جن کو سن کر دل چاہتا ہے کہ انسان ان جیسا بن جائے لیکن افسوس کی بات ہے کچھ ایسے لوگ ہیں کہ جنہوں نے نبی صلی اللہ علیہ وسلم کی مخالفت کی کوئی کسر نہیں چھوڑی تھی تو اب ان کا نام ذرا ہم جانیں گے اور ان سارے ناموں کو سنتے پڑھتے وقت ہم نے اپنے لیے بھی دعا کرنی ہے کہ اللہ کسی بھی دور میں ہم ہیں لیکن آپ ہمیں ایسے حالات سے دوچار نہ کیجئے کہ ہمارا نام انہی لوگوں میں شامل ہو جائے بڑے بڑے شدید ترین مخالفین میں یہ لوگ شامل تھے ابو جہل ابو لہب اسود بن عبد الغوث یہ بنو زہرہ میں سے نبی صلی اللہ علیہ وسلم کا ماموزاد بھائی تھا آپ بھی کسی اپنی ماموزاد بہن کو سوچئے کہ وہ آپ کے دین پہ آنے کی وجہ سے آپ کا مذاق اڑائے اور آپ کی دشمن بن جائے تو آپ کے دل پر کیا گزرے گی حارث بن قیس بن عدی جو بنی ساہم سے تھا اور ابن الغیطلہ کے نام سے معروف تھا پھر ولید بن مغیرہ جو بنو مخزوم سے تھا قبیلے اس نور کے لیے بہت اہم ہوتے تھے اس لیے ان کے نام یہاں لکھے گئے امیہ بن خلف اور ابی بن خلف بنی جمح میں سے تھے ابو قیس بن فاقہ بن مغیرہ بنو مخزوم میں سے تھا آس بن وائل سہمی یا عمر بن العاص کا باپ تھا عمر بن العاص صحابی تھے بہت اچھے اسی طرح نظر بن الحارث بنی عبد الدار میں سے تھا اور منبہ بن الحاد بنی سہم میں سے تھے زہیر بن ابی امیہ بنی مخزوم میں سے اور یہ ام سلمہ کا باپ شریک بھائی تھا پھر صائب بن سیفی بن عابد بنی مخزوم میں سے اسود بن عبد الاسد مخزومی آس بن سعید بن العاص بنی امیہ میں سے ابو البختری آس بن ہشام بنی اسد میں سے عتبہ بن ابی معیط بنی امیہ میں سے ابن الاسدا یا الاسدا الحزلی حکم بن ابی العاص بنی امیہ میں سے یہ مروان کا باپ تھا عدی بن حمرہ ثقفی یہ لوگ طنز و استہزاء اور گالیاں دینے کے محاذ کے سپہ سالار تھے یعنی یہ وہ بدبخت ہیں کہ جنہوں نے نبی صلی اللہ علیہ وسلم کو گالیاں تک دیں اسی طرح سے مخالفین کا ایک دوسرا گروہ تھا ابن سعد کے نے طبقات میں لکھا کہ ان کی کاروائیاں اسلام کے خلاف تھیں مگر مقدم و ذکر یعنی جن کا پہلے ذکر گزر چکا ہے ان جیسی نہیں تھی یعنی ذرا سے کم اس سے درجے کے یہ مخالف تھے عتبہ بن ربیعہ شیبہ بن ربیعہ بنی عبد شمس بن عبد مناف میں سے اور ابو سفیان بن حرف بنی امیہ میں سے تو یہ وہ لوگ ہیں کہ جنہوں نے نبی صلی اللہ علیہ وسلم کو تکلیف دی دیکھیے یہاں تھوڑا سا اپنے دل کو گدائیے آپ کبھی کہتے ہوں گے کہ ہم نبی کے دور میں کیوں نہیں پیدا ہوئے ہائے اللہ میں مکہ میں لے جاتا مدینہ کی گلیوں میں ہوتے تو یہ لوگ بھی تو وہیں تھے نا ایمان نہ ملے نا تو پھر یہ ساری چیزیں بیکار ہیں اس لیے یہ دعا کریں کہ آج کے دور میں ہم جس جگہ بھی ہیں اللہ تعالی ہمیں نبی صلی اللہ علیہ وسلم کے پیغام کو پھیلانے والا بنائے اس سے بہت زیادہ فرق نہیں پڑتا کہ آپ اس دور میں پیدا ہو گئے یا آج ہو گئے اللہ تعالیٰ نے کوئی ظلم نہیں کیا ہمارے اوپر یا ان کے اوپر اصل بات یہ ہے بلکہ آج کے دور میں آنے کی وجہ سے ہم مخالفتوں میں ہونے کے باوجود بھی بدنام نہیں ہوتے، ان لوگوں کے تو فوراً نام آ جاتے تھے نا. اب اگلے حصے میں کٹ حجتیاں دیکھیں گے. کٹ حجتیاں کیا ہوتی ہیں؟ بچوں والے بہانے. جب بچے کو بھوک نہیں ہوتی نا تو آپ اس کو کھانے کو دیں گے نا تو ایک نخرہ کرے گا، پھر دوسری چیز دیں گے تو پھر نخرہ کرے گا، اور ہوتے ہوتے وہ آپ کی ہر بات کو ٹھکراتا جائے گا. تو جن کے دل میں ہدایت کی بھوک نہیں تھی انہوں نے اللہ کے نبی کے ساتھ کیا کچھ کیا، آئیے پڑھتے ہیں. مذاق اڑانے اور برے القاب دینے کے ساتھ ساتھ کٹ حجتیوں کا سلسلہ شروع ہو چکا تھا. جو لوگ آنکھوں دیکھتے ایک سچی بات کو نہیں ماننا چاہتے تھے، وہ اپنے اور دائی کے درمیان طرح طرح کے نکتے اور لطیفے اور باتوں میں سے باتیں نکال نکال کر ایک سنگین دیوار چنتے رہتے ہیں. اس بودی دیوار کا ہر ردہ رکھتے ہی گر پڑتا ہے. معاندین کچھ اور اینٹ اور گارا پتھر لاتے ہیں، پھر ساری مزدوری برباد ہو جاتی ہے، پھر وہ اور مسالہ استعمال کرتے ہیں. غرض ان کی ساری عمر اسی کھیل میں گزر جاتی ہے، لیکن نہ وہ اپنا کچھ بنا سکتے ہیں نہ دوسروں کی کوئی تعمیری خدمت انجام دے سکتے ہیں. وہ سوال اور اعتراض بالکل اور مزاج کا ہوتا ہے جو اخلاص کی اسپرٹ کے ساتھ ابھرتا ہے، اور وہ سوال اور اعتراض بالکل دوسری ساخت رکھتا ہے جو شرارت سے دائی کا راستہ روکنے کے لیے کھڑا جاتا ہے. اس دوسری صورت کو کٹ حجتی کہتے ہیں، اور کٹ حجتی ہمیشہ بے ایمانی، شرارت اور فتنہ پسندی کی گواہی دیتی ہے. کٹ حجتی کرنے والے ذہن کا انداز یہ ہوتا ہے کہ دعوت سے کوئی سبق اخذ نہیں کرنا ہے، بلکہ کوشش کر کے کوئی نہ کوئی ٹیڑھ نکالتے رہنا. یبغو نہا ایوا جا، سورت ہود آیت 19، اور جگہوں پہ بھی یہ بات آتی ہے. بات واضح ہے؟ دیکھیے، جب کوئی کسی کی سچی بات کو نہیں قبول کر سکتا یا اس کو جھٹلا نہیں سکتا نا، تو پھر لوگ الٹے سیدھے بہانے کرتے ہیں. اچھا، ایسا کیوں؟ حجت تو آپ نے دیکھی ہوگی نا، اردو میں بھی استعمال ہوتا ہے یہ لفظ بہانے. ایسا کیوں کیا؟ اچھا وہ کیوں کیا؟ آج بھی کچھ مسلمان ایسے ہیں کہ آپ ان کے سامنے داڑھی کی بات کریں تو حجتیں، پردے کی بات کریں تو حجتیں، نماز کی بات کریں تو حجتیں، سود کی بات کریں تو حجتیں. تو دعا کیجئے کہ اللہ ہمیں حجت بازی سے بچا لے. حجت بازی دل کو سخت کر دیتی ہے اور ایمان کے نہ ہونے کی دلیل بن جاتی ہے. تو لہٰذا ایسے لوگوں کے نصیب برے ہوئے کہ جنہوں نے نبی کو پا کر بھی آپ سے فائدہ نہیں حاصل کیا. اسلاف کی سکہ بند مذہبیت کے یہ مخالف، یعنی پرانے دور سے جو مذہب چل رہا تھا اس کے مخالفین کرام نبی صلی اللہ علیہ وسلم سے ایک تو بار بار یہ پوچھتے تھے کہ اگر تم نبی ہو تو پھر تمہارے نبی ہونے کی کوئی واضح نشانی تمہارے ساتھ ہو، کوئی ایسا معجزہ ہو جسے دیکھنے والوں کے لیے نبوت مانے بغیر چارہ ہی نہ ہو. بات سمجھ رہے؟ کہتے تھے نشانی دکھاؤ. اب یہاں آپ کو بڑا دلچسپ کردار دیکھے گا کہ بچوں والے مطالبے کریں گے، پھر کبھی وہ سہمی ہوئی یا معصوم شکلیں بنا کر کہتے، لولا انزل علینا الملائکۃ او نرى ربنا، ہم پر فرشتہ کیوں نہیں اترتا، یا پھر ہم اپنے رب کو دیکھ لیں. سورۃ عنکبوت کی آیت نمبر 50 ہے یہ. یعنی لمبے بحث و استدلال کی کیا ضرورت، سیدھی طرح سے آسمان سے فرشتوں کے جھنڈ اتریں، ہمارے سامنے چلتے پھرتے دکھائی دیں، اور خدا تمہارے ذریعے پیغام بھیج کر اپنے آپ کو منوانے کی بجائے خود ہی کیوں نہ ہمارے سامنے آ جائے اور ہم دیکھ لیں کہ یہ ہے ہمارا رب. جھگڑا ختم. دیکھیے، آپ ریڈ لائٹ پہ کھڑے ہوتے ہیں، کبھی آپ نے کہا کہ یہاں کا کنگ یا کوئین آ کے خود کہے مجھے کہ ریڈ لائٹ پہ کھڑے ہو، ہماری اوقات ہی نہیں ہے کہ وہ ہم سے بات کریں. تو کیا یہ اوقات ان کی تھی کہ اللہ ان سے آ کے خود کہے کہ پلیز آپ سوچ چھوڑ دیجئے، پلیز آپ نمازیں پڑھ لیجئے؟ تو یہ حجتیں ہیں، جس کو نہیں ماننی اس کو نہیں ماننی. پھر وہ کہتے، جو کچھ تم پیش کر رہے ہو اگر یہ واقعی اللہ تعالیٰ کی طرف سے ہو تو چاہیے یہ تھا کہ ایک لکھی ہوئی کتاب ہمارے دیکھتے دیکھتے آسمان سے اترتی، بلکہ تم خود سیڑھی کے ذریعے کتاب لیے ہوئے اترتے اور ہم سرے تسلیم خم کر دیتے کہ تم سچے نبی ہو. اسی سلسلے میں ایک سوال یہ بھی اٹھایا جاتا ہے کہ قرآن خطبہ بخطبہ اور قطعہ بقطعہ کیوں نازل ہو رہا ہے؟ تھوڑا تھوڑا اترتا تھا نا، کبھی کوئی آیتیں، کبھی کوئی سورت کی، کوئی کبھی کچھ. کہتے تھے یہ بھی ایک اعتراض ہے، یہ ٹوٹی ٹوٹی باتیں کیوں ہیں، سیدھی طرح ایک ہی بار پوری کی پوری کتاب کیوں نازل نہیں کی جاتی؟ دراصل انہیں یہ سورت بڑی کھلتی تھی کہ جتنے وہ سوال اٹھاتے ہیں، جو جو شرارتیں کرتے ہیں، جس جس پہلو سے وہ مین میک نکالتے ہیں، اس پر وحی کے ذریعے سے حسب موقع تبصرہ ہوتا، اس کا تجزیہ کیا جاتا، اور پورے اس زور استدلال سے ان کی مخالفانہ کاوشوں کی جڑیں کھود دی جاتی. یہ برا لگتا تھا ان کو، کیونکہ ادھر وہ مستی کرتے تھے کچھ، ادھر قرآن میں جواب آتا تھا. یہ ایسے ہی ہے جیسے گھر میں کوئی بڑا ہوتا ہے نا، تو ذرا سے بچے ادھر ادھر ہوتے ہیں نا تو وہ آواز لگائے گا، بچوں کو کیا ہے. یا اگر گھر میں کوئی دیر سے آ رہا ہے، سویر سے آ رہا ہے، کوئی بیٹا، کوئی باپ، کوئی شوہر، کچھ بھی، تو بڑے لوگ عموماً نظر رکھتے ہیں، تو کچھ لوگوں کو پھر یہ کھولنے لگتا ہے. بعض لوگ قرآن کا یہ مزاج نہیں برداشت کر سکتے کہ یہ ہماری غلطیاں اور ہماری جو عادتیں ہیں اس کے اوپر تنقید کیوں کرتا ہے. تو وہ چاہتے تھے کہ بس ایک دفعہ پورے کا پورا آ جائے اور ہم اس کو پیش کر دیں. پھر وہ یہ کٹ حجتی کرتے کہ تم جو گوشت پوست کے بنے ہوئے ہماری طرح کے ایک آدمی ہو، تمہیں بھوک لگتی ہے، معاش کے در پہ ہو، روٹی کھاتے ہو، گلیوں اور بازاروں میں چلتے پھرتے ہو، پھٹے حالوں رہتے ہو، تمہارے اوپر طرح طرح کی زیادتیاں ہو رہی ہیں، کیسے یہ بات عقل میں آئے کہ تم اللہ کے پیارے اور اس کے معتمد یعنی قابل اعتماد نمائندے اور دنیا کی اصلاح کے ذمہ دار بنا کر بھیجے گئے ہو؟ تم واقعی اگر ایسے چیدہ روزگار ہوتے تو فرشتے تمہارے آگے آگے ہٹو بچوں کی صدا لگاتے، باڈی گارڈ بن کر تمہارے ساتھ چلتے، جو کوئی گستاحی کرتا تو لٹ سے اس کا سر پھوڑ دیتے۔ عموماً یہی ہوتا ہے نا، بڑے لوگوں کے ساتھ ساتھ فوج ہوتی ہے اور ان کے باڈی گارڈز ہوتے ہیں، تو وہ دیکھتے تھے یہ سیدھا سادہ آدمی ہے، مکہ کی گلیوں میں پھرتا ہے، نہ اس کے آگے کوئی پروٹوکول ہے، نہ اس کو کوئی بظاہر عزت مل رہی ہے جو ہمارے بادشاہوں کو ملتی ہے، تو اس سے بھی لوگ نہیں مانتے۔ بعض لوگ سوچتے ہیں کہ دین کے ساتھ بھی یہ سب کچھ ہونا چاہیے، جب نہیں دیکھتے تو وہ پیچھے ہونے لگتے ہیں۔ تمہاری یہ شان اور یہ ٹھاٹ دیکھ کر ہر آدمی بھی چونوں چرا مان لیتا کہ اللہ کا پیارا ہے اور نبی ہے۔ اتنا ہی نہیں، تمہارے لیے آسمان سے خزانہ اترتا اور اس خزانے کے بل پر تم شاہانہ شان و شوکت کے ساتھ عیش کی زندگی گزار رہے ہوتے۔ تمہارے بسنے کے لیے سونے کا ایک محل ہوتا، تمہارے لیے کوئی چشمہ جاری ہوتا، کوئی نہر بہائی جاتی، تمہارے پاس پھلوں کا کوئی اعلیٰ درجے کا باغ ہوتا، آرام سے بیٹھے اس کی کمائی کھاتے، اس نقشے کے ساتھ تم نبوت کا دعویٰ لے کے اٹھتے تو ہم سب بسر و چشم مانتے کہ واقعی یہ کوئی منتخب زمانہ اور مقبول ربانی ہستی ہے۔ برخلاف اس کے حال یہ ہے کہ ہم لوگ کیا مال کے لحاظ سے، کیا اولاد کے لحاظ سے تم سے منزلوں آگے ہیں، اور تمہارا حال جو کچھ ہے وہ تمہارے سامنے ہے۔ ایک تم ہی نہیں، تمہارے ارد گرد جو ہستیاں جمع ہوئی ہیں وہ سب ایسے لوگ ہیں جو ہماری سوسائٹی کے سب سے نچلے طبقے سے تعلق رکھتے ہیں۔ کوتاہ نظر اور کم علم ہے، تم لوگوں کو ہمارے مقابلے میں کوئی بھی تو درجہ فضیلت حاصل نہیں۔ اے محمد صلی اللہ علیہ وسلم، کیسی صورت میں کوئی معقول آدمی تمہیں کیسے نبی مان لے؟ آپ لیں ذرا اس کو دل پر، دل ہیں ان کے کہ ماننے کو تیار ہی نہیں ہے۔ اللہ ہو، کیا ہم اتنا سوشل پریشر برداشت کر سکتے ہیں؟ جس پارٹی میں آپ جائیں لوگ آپ کو باتیں کریں، شادی میں بڑے اہتمام سے تیار ہو کر گئے، کسی نے جا کے آپ کو بات سنا دی، گروسری اسٹور پہ کوئی مل گیا تو آپ کو کوئی الٹی سیدھی بات سنا دی۔ عموماً ہم دیکھیے جب پبلکلی لوگوں کے ساتھ انٹریکشن کر کے گھر آتے ہیں تو بوجھل کیوں ہوتے ہیں، ہمیں کوئی بات کر دیتا، کسی نے کہا کہ اب شادی تو نری کھپائی ہے، اب شادیاں کرنا تو ایسے ہی ہے کہ سارے زمانے میں ان کو بھی اٹھا دو اور اٹھے وہ ان کے نخرے دیکھو۔ کیوں ایسا ہوتا ہے بھلا؟ باتیں، ہم باتوں سے بہت متاثر ہوتے ہیں۔ ہماری ماں میں کچھ کہہ دے کیسا لگتا ہے، شوہر کچھ کہہ دے، باپ کہ بھائی کچھ کہہ دیں، اپنے ہی بچے کہہ دیں امی آپ ٹھیک نہیں ہیں، ویسے ہم کتنے زیادہ ڈیفنسو ہو جاتے ہیں، اپنا دفاع کرتے ہیں، ہم کہتے ہیں مجھے کیا سمجھا، میرے لیے انہوں نے یہ سوچا وہ سوچا، لیکن کبھی نہیں ہم سوچتے کہ اللہ کے دین کے لیے باتیں جب نبی نے سنی تو آپ کے دل پہ کیا بیتتی ہوگی۔ اور دیکھیں نا، کوئی اللہ رحم کرے گرا پڑا شخص ہونا، وہ کہتا ہے کرتے ہیں باتیں کر لیں، کچھ تو سچی ہے۔ اتنا با اخلاق، اتنا با کردار شخص کہ قرآن جس کی گواہیاں دیتا ہے، انک لعلی خلق عظیم، جس کو اللہ کہتا ہے انک لمن المرسلین، جس کو اللہ تعالیٰ کہتے ہیں کہ ہم نے آپ کو چن لیا، اس کو لوگ باتیں کریں تو کیسے صبر آتا ہے؟ تب ہی صبر آتا ہے جس کو یہ یقین ہوتا ہے کہ میں اللہ کی نظروں میں ہوں۔ اپنی ذات کا دفاع کرنا چھوڑ دیں، محاسبہ کریں، جب کوئی آپ کو کچھ کہے نا تو آپ سوچیں میں ٹھیک کہہ رہی ہوں، میرا پوائنٹ آف ویو ٹھیک ہے، میرا نقطہ نظر ٹھیک ہے، ٹھیک ہے نا، تو پھر زیادہ نہ سوچیں، ورنہ آپ کبھی دین کے راستے میں نہیں چل سکیں گے۔ حال یہ تھا کہ جدھر سے نبی صلی اللہ علیہ وسلم کا گزر ہوتا پھبتیاں کسی جاتی ہیں، کیا حاض الذی باس اللہ رسولہ، یہ ہے وہ شخص جس کو اللہ نے رسول بنا کر بھیجا، یعنی انگلیاں اٹھا اٹھا کر اور اشارے کر کر کے غنڈوں کا سا مذاق رکھنے والے اہالیان مکہ، یعنی مکہ کے رہنے والے کہتے ذرا دیکھنا ان صاحب کو، یہ ہیں جن کو اللہ نے رسول مقرر فرمایا، جس کو ہم اپنے آپ کہتے ہیں نا، اپنا منہ دیکھے، اپنے آپ کو دیکھا تم نے، کیا بنے پھرتے ہو؟ خدا کو کسی آدم ذات سے رسالت کا کام لینا ہی تھا تو کیا لے دے کہ یہی شخص رہ گیا تھا، کیا حسن انتخاب ہے۔ اسی طرح اسلامی تحریک کے علم برداروں پر بحثیت مجموعی یہ فکرہ چست کیا جاتا تھا کہ ہاؤلائی من اللہ علیہ من بیننا، سورۃ الانعام آیت 53، کیا یہی ہے وہ شخص ہم میں سے جس پر اللہ نے احسان کیا، کیا یہی ہیں وہ ممتاز ہستیاں جنہیں اللہ نے خاص مرتبے عطا کیے ہیں؟ طنز کرتے تھے، اللہ کو اور کوئی نہیں ملا، انہی کو اللہ نے چننا تھا۔ پھر کہا جاتا کہ اے محمد صلی اللہ علیہ وسلم، آپ اس ایک ایک جملے کو اپنے دل پہ لیں، ایک طرف تو اللہ کے نبی کی محبت آئے گی اور دوسری طرف آپ خود بھی ان چیزوں کے لیے تیار ہوں گے، اور اگر آپ کو کبھی سننی پڑے تو پھر رونے کے بجائے خوش ہوں گے کہ اللہ تیرا شکر ہے تیرے راستے میں مجھے یہ سب ہو رہا ہے. پھر کہا جاتا ہے محمد صلی اللہ علیہ وسلم، وہ جس عذاب کی روز روز تم دھمکیاں دیتے اور جس کے ذریعے اپنا اثر جمانا چاہتے ہو اسے لے کر کیوں نہیں آتے؟ ما یحبسہ، کس نے روک رکھا ہے اس کو، اسے آخر کس چیز نے روک رکھا ہے؟ چیلنج کر کر کے کہتے، فسقط علینا کسفا من السماء ان کنت من الصادقین. سورۃ شورا آیت 187. کیوں نہیں تم آسمان کا کوئی ٹکڑا توڑ گراتے ہم جیسے نافرمان کافروں پر؟ اگر تم سچے ہو تو ہمارا خاتمہ کر ڈالو. یعنی اتنا ان کو یقین تھا کہ ہم سچے ہیں. یہاں نوٹ کیجئے، جھوٹے سے جھوٹا بندہ بھی خود کو سچا کہتا ہے. میں نے دیکھا ہے ظالم سے ظالم شخص بھی اپنے آپ کو مظلوم سمجھ رہا ہوتا ہے، چاہے شوہر بیوی کا معاملہ. کسی گروہ کو آپ دیکھیں، میں تو دن رات ان چیزوں سے گزرتی ہوں، آپ کو یقین ہوتا ہے کہ اس عورت کا قصور ہے، اور آپ اس عورت سے بات کریں، بھائی سنائیں آپ کی کیوں شوہر سے نہیں بن رہی، تو وہ ایسا انداز پیش کرے گی کہ اس سے زیادہ مظلوم عورت ہی کوئی نہیں ہے. کیونکہ جس دن ظالم کو پتہ لگ جاتا ہے نا میں ظالم ہوں، اس دن ظلم ختم ہو جاتا ہے، وہ کنفیس کر کے اپنے آپ کو واپس لے آتا ہے. تو آپ دیکھیے اتنے یقین سے یہ نبی صلی اللہ علیہ وسلم کو جھٹلاتے تھے. یہاں ایک بڑا اہم نقطہ ہے کہ وہ اللہ کے نبی کو جب جھٹلا رہے ہوتے تھے تو وہ خود کو سچا سمجھتے تھے، جیسے آج بھی ہے. آپ لوگوں سے ذرا کوئی بات کریں، معروف دین کی چیزیں جو ریچولس کے طور پہ چل چکی ہیں، لوگ آپ کو کہیں گے اب دین ہے، آپ کا تو دین ہی بدل گیا، آپ ہمارے باپ دادا کے طور طریقوں کو غلط کہہ رہے ہیں، آپ ہمیں اس چیز سے روکتے ہیں. یعنی وہ اس وقت آپ کو صحیح سمجھ کے نہیں مخالفت کر رہے ہوتے، آپ کو غلط سمجھ کے مخالفت کرتے ہیں. قرآن پاک میں آتا ہے نا کہ منافق کی صفات میں ایک ہے، وہم لا یشعرون، شعور نہیں ہوتا. آج بھی جو لوگ آپ کے قرآن سنت کو برا کہیں، وہ اس وقت خود کو ٹھیک سمجھ رہے ہوتے ہیں. تبھی تو دیکھیے آپ آسمان سے ایک ٹکڑا گرے، کوئی عقل مند کہہ سکتا ہے؟ وہی کہے گا نا جس کو یقین ہے کہ مجھ پہ نہیں گرنا اور میں سچا ہوں. اور یہ باتیں انہوں نے کہیں، فی البدی کہیں ابو جہل نے کہا تھا کہ اگر ایسا ہے تو فمتر علینا، پھر ہم پہ عذاب برسا آسمان سے. پھر اسی طرح بطور تنزیہ دعا کرتے، اللہم ان کان ھذا ھو الحق من عندک فامطر علینا حجارۃ من السماء اویتنا بعذاب الیم. اگر یہ سچ ہے تیری طرف سے تو پھر ہم پر پتھر برسا آسمان سے یا ہم پہ دردناک عذاب لے کر. یہ ابو جہل کی دعا ہے، اور بعض روایت میں تھا کعبے کا پردہ تھام کے اس نے یہ دعا کی تھی کہ اللہ یہ کر کے دکھا دے. سبحان اللہ، اللہ ہمیں غلط چیز پہ نہ جمائے. سب سے بری استقامت برائی کی استقامت ہے. پھر دین اسلام کے ٹھیکے دار یہ نقطہ چھانٹتے کہ اے محمد صلی اللہ علیہ وسلم، جب تم بتاتے ہو کہ خدا قادر و صاحب اختیار اور قاہر و جبار ہے، تو کیوں نہیں وہ ہم کو اپنی طاقت کے زور سے اس ہدایت کے راستے پہ چلاتا کہ جس پر چلنے کے لیے تم ہمیں کہتے ہو؟ یعنی اللہ زبردستی کر لے پھر، جب اللہ کا جو اختیار ہے تو پھر اللہ نمازیں پڑھا لے، پھر اللہ ہمیں دین کے لیے لے آئے. یہ نہیں پتا کہ اللہ نے مجبور نہیں کیا، لا اکراہ فی الدین، فطرت کی پہچان کرا دی، اس کے بعد تم خود چلو گے راستہ دکھانا. ان علینا للہدا، ہمارے ذمہ راستہ دکھانا ہے. کان سے پکڑ کے اللہ کبھی کسی کو ہدایت کے لیے لاتا نہیں ہے، آنا آپ نے خود ہے، آپ نے میں نے ادھر چل کے خود آنا ہے. ہمیں صرف خبر ملتی ہے کہ یہاں یہ کام ہو رہا ہے، اطلاع مل سکتی، انفارمیشن مل سکتی ہے، گائیڈ لائن مل سکتی ہے، کوئی دو چار دن آپ کو ساتھ لا سکتا ہے. آپ چار دن دوسروں کے انتظار میں بیٹھے رہے، پانچویں دن آپ کو خود نکل کے آنا پڑے گا. تو اللہ بندے کو دیکھ رہا ہوتا ہے کہ یہ اس کو سیریس کتنا لیتا ہے، اور کیا وہ انسان ہے جو آتے آتے راستہ پلٹ دے صرف دنیا کے چند فائدوں کے لیے یا تھوڑی سی قربانیاں نہ دینے کے لیے؟ تحفہ پھر اس پہ، افسوس صد افسوس ہے اس پہ. جن کو نہیں پتا ان کو نہیں پتا، جن کو پتا لگ جائے پھر وہ بھولے بن جائے، اس سے زیادہ محرومی کی بات نہیں ہے. تو کہتے تھے اللہ ہمیں زبردستی ہدایت پہ چلائے، وہ ہمیں مواحد اور نیک دیکھنا چاہتا ہے تو پھر ہمیں مواحد بنا لے، یعنی پھر ہمیں ایک اللہ کو ماننے والا بنا لے، نہ ہم اتنے بتوں کے آگے بیٹھے، اور نیکی پر چلا دے. اس کو کس نے روک رکھا ہے؟ وہ ہمیں بتوں کو نہ پوچھنے دے، وہ ہمیں بد عقیدہ نہ ہونے دے. جب وہ ایسا نہیں کرتا بلکہ ہمیں محبوب رکھتا ہے اور ہماری موجودہ روش اسے گوارا ہے، تو پھر بیچ میں تم کون ہوتے ہو دخل دینے والے؟ وہ کہتے نا کہ مدعی سست گواہ چست والی بات، کہتے تھے پھر تم کیوں بیچ میں ہو، اللہ ہمیں خود ہی لے جائے گا ہدایت پہ. اسی طرح وہ قیامت کا مذاق اڑاتے، بڑے ڈرامائی انداز میں دریافت کرتے، ذرا یہ تو فرمائیے ये हादसा कब वाक़ होने वाला है? मता हाजल वादू सूरत मुल्क आयत 25। कुछ अता पता बता दीजिए कि इस ऐलान को कब पूरा होना है। या न मुरसाहा, क़यामत कब तक आ पहुँचने वाली है? क्या कोई तारीख और घड़ी मुय्यन नहीं हुई? ये भी तो मजाक ही है ना, तंज करते थे। इन चंद मिसालों से जिनकी तफसील कुरान और हदीस और सीरत और तारीख की किताबों में मिलती है, अंदाज़ा कीजिए, इसको हाईलाइट करिएगा, अंदाज़ा कीजिए कि दुनिया के सबसे बड़े मुहसिन और इंसानियत के अजीम तरीन खैर ख्वाह को कैसी फिजा से सबका पड़ा। नहायत खटिया मजाक के लोग चारों तरफ से ताना आमेज असलूब के साथ नुक्ते छांट रहे हैं, मनाजराना अंदाज से सवाल घड़ घड़ कर डाल रहे हैं, और हजूर सल्लल्लाहु अलैहि वसल्लम है कि मीन मेख निकालने वालों के हजूम में नहायत ही शरीफाना और महज़ब और ठंडे और संजीदा अंदाज से अपनी दावत पर इस्तदलाल कर रहे हैं। जवाबन कोई मजाक नहीं करते, ताने नहीं देते, मनाजराना रंग इख्तियार नहीं करते, बरा फरोख्ता यानी आप कह लीजिए कि रिएक्शनरी नहीं होते, लेकिन एक लम्हे के लिए इस्तदलाल का महाज और दावत का मैदान छोड़ कर पीछे भी नहीं हटते। तो आपको मुझे फिर क्या करना है? दावत देते रहे, तानों का जवाब ना दें, इल्ज़ामात का जवाब ना दें, मुस्कुरा दें, उनके साथ अच्छा रवैया रखें, खुद ब खुद अल्लाह उनके दिलों की खैर बाहर ले आएगा। इस तहजार कट हुजतियों के इस तूफान से गुजरते हुए नबी सल्लल्लाहु अलैहि वसल्लम पर नफ्सियाती कर्ब के जो लम्हे गुजरे हैं और जिस तरह आप कुढ़े और घुटे हैं, इन सारे अहवाल का कुरान में पूरा पूरा अक्स मिलता है। आलम बाला की तरफ से यकीन दहानी की जाती है, यानी इधर से वो दुखाते थे, आसमान से तसलियां आती थी, अल्लाह तसलियां देते थे, आप क्यों गम करते हैं, मैं जो हूँ आपके साथ। आलम बाला की तरफ से यकीन दहानी की जाती है, अल्लाह ताला अपने कलेमात से खुद सामाने तस्कीन फरमाता है और साथ साथ इस मरहले से गुजरने के लिए बार बार हिदायात दी जाती हैं। मसलन एक जामे हिदायत ची आई, खुजिल अफवामुर बिलोरफी वारदनिल जाहिलीन, मतलब क्या इसका, क्या नबी नरमी और दरगुजर का तरीका इख्तियार कीजिए, मारूफ की तलकीन करें और जाहिलों से न उलझें। ये सूरत अल अराफ की आयत 199 है और ये अंदाज़ आपको उस दौर की सूरतों में बहुत मिलेगा। इनके मुंह ना लगें, बहसें ना करें, और आज हमें भी यही करना है। गलत बात करने वालों से किनारा करना बेहतर है उनसे उलझने की बजाय, यानी आसाब को झंझोड़ देने वाले और दिलो जिगर को छेद कर देने वाले इस दौर के लिए आपको तीन तकाजों का पाबंद किया गया। ये लिखिए 1, 2, 3, तीन तकाजे थे आपसे। नंबर एक ये कि बद जुबानियों से बेनियाजी का तरीका इख्तियार करें, बेनियाज हो जाए, कहता है कोई तो कह ले, फिर गालियां ही है ना, कुछ दे ही रहा ना, ले तो नहीं रहा, ये अंदाज इख्तियार कर लें। दूसरा ये कि हक बात कहने की जिम्मेदारी हर हाल में पूरी की जाएगी, यानी आप ये कहकर इस काम को छोड़ना दें, नहीं मुझसे अब इतनी बातें नहीं सुनी जाती, सारे ही तो नाराज हो गए हैं मेरे से, आप जो चार दोस्तें रह गई हैं मैं उनको नाराज नहीं कर सकती, ये ना रखें, आप दावत का काम करते रहें। और तीसरा ये कि बद अखलाक और जहालत ज़दा शख्स के पीछे पड़ने की जरूरत नहीं है, लेट देम गो। याद रखिए, जो आपके दीन का मजाक उड़ाए उसको कभी भी दीन की मजीद बात ना बताए, उसने तो अंदर से ढक्कन बंद किया हुआ है दिल का, तो ऊपर जो भी डालेंगे वो तो इधर उधर निकल जाएगा। आप दूध डाल रहे हैं और बॉटल का ढक्कन बंद है तो सारा दूध तो बाहर गिरेगा, तो दीन भी दूध की तरह प्योर है, जब तक लोग अपने दिल का ढक्कन नहीं खोलेंगे आप उनको दीन नहीं दे सकते। और कुरान और तारीख दोनों गवाह हैं कि नबी सल्लम ने इन हिदायत के हदूद से बाल बराबर तजावुज किए बगैर ये पूरा दौर गुजार दिया। अपनी जान घुलाई, हमें भी घुलानी है, और अपने सीने में घुटन महसूस की, फलअल्लका बाखियुन नफ्सका, कहाँ लिखा है? सूरत अल कहफ में अल्लाह ताला ने आयत नंबर 6 में ये बात कह दी कि आप तो अपने आप को हलाक ही कर लेंगे, लेकिन अपनी जुबान में कोई बिगाड़ आने ना दिया, ना अपने दाइयाना किरदार की बुलंदी में फ़र्क आने दिया, ना इस्तदलाल की संजीदगी में कमी गवारा की। खुदा की रहमतें और बरकतें नाजिल हों आपकी रूहे पुरनवार और आपके मुत्तबईन पर, यानी जिन्होंने आपकी तबाह की। ज्यों इन कट हुज्जतियों में जहाँ कहीं कोई इस्तदलाल ख्वाब वो तीसरे दर्जे का क्यों ना हो पाया गया, इसका आपकी जुबान से वही ने पूरा पूरा कला कमा करके छोड़ दिया, यानी जो भी ये कहते रहे अल्लाह सुबहान ताला उसके जवाब में आयतों को नाजिल करता रहा। कितने असाब शिकन हालात होंगे, आप ज़रा इमेजिन करें, जब इसको किताब के सफ़ों में समझते हैं ना, तो इतनी बात समझ नहीं आती। आप इसको अपनी ज़िंदगी में लाएं, अपना कोई वाक्या याद करें, कब किसी ने आपको दीन की वजह से कुछ कहा, कब आप अपने इस दीन के वजह से बदनाम हुए, किसी ने आज तक आपको कहा कि अब मैं तुमसे नहीं बोलूंगी क्योंकि तुम इन बातों में लग गई हो, तो आपने मैंने अच्छे अंदाज से फतवे दिए बगैर, ताने दिए बगैर ये काम करते रहना। फिर इसी तरह कुछ दलाइल हैं, ये भी पढ़ लेते हैं। इस्तेहज़ा यानी मजाक उड़ाने, दशनाम तराजियों यानी गालियां देने, और कट हुजतियों के हमलों के दौरान भी कभी कभी कुरैश को सोच विचार से कोई अकली किस्म की दलील भी हाथ आ जाती थी, मगर ऐसे अकली इस्तदलाल का तनासुब पूरे हंगामे मुखालफत में आटे में नमक का सा तनासुब रखता था। चंद मिसालें देखिए। एक बात वो ये कहते थे कि हम कब बुतों को खुदाबंदे ताला के मुकाम पर रखते हैं, हम तो सिर्फ ये कहते हैं कि जिन बुजुर्गों की अरवाह के मजहर हैं वो अल्लाह के दरबार में हमारे लिए सिफारिश करते हैं। कहते थे ये हमारे फौत शुदा बुजुर्गों की रूहें हैं जो दुनिया में आई हुई हैं और ये कल हमारी सिफारिश करेंगी, और इन बुतों के आगे सजदा और कुर्बानी करके हम सिर्फ अल्लाह के हजूर तकर्रुब हासिल करना चाहते हैं। दुनिया के हर मुशरिक ने यही कहा, चाहे वो कब्र के आगे बैठा सजदे कर रहा है या बुत को पूज रहा है, वो कहता है ये हमें अल्लाह के करीब करते हैं, हम इनसे तो कुछ नहीं मांगते, ये तो कुछ देंगे भी नहीं। इसी तरह एक बात वो ये कहते थे कि हमारे नज़दीक जिंदगी सिर्फ दुनिया की जिंदगी है, कोई और आलम पेश आने वाला नहीं है और ना हमें दोबारा जिंदा किया जाने वाला है। फिर आखिर हमें कैसे दीन को कैसे मान जाएं जो किसी दूसरी दुनिया का तसव्वुर दिलाकर इस दुनिया के फायदों और इसकी दिलचस्पियों से हमें महरूम करना चाहता है। इसको हाईलाइट करें। कहते हैं अनदेखी आखिरत के लिए ये इतनी खूबसूरत दुनिया जन्नत जो बनी बैठी है, इसको क्यों जहन्नम बना दें। आज मुसलमानों का ये सेकेंड उजर है, पहला इतना नहीं है। कहते हैं ये दुनिया नहीं छोड़ना चाहते हम, हमारी भी मानो रब की भी मानो, इधर भी हमें मिले उधर भी हमें ही मिले। इसी तरह एक बात वो ये कहते थे कि अगर हम दावत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को मान लें और मौजूदा मजहबी और माशरती निज़ाम को टूट जाने दें और अपने कायम शुदा तसल्लुत को उठा लें, तो फिर तो हम में से एक एक शख्स को दिन दिहाड़े चुन चुन कर उचक लिया जाएगा। न तखत्तफु मिन अर्दीना, ये भी सूरत मेरा हल है कसस की आयत है, आयत 57 में कहते थे कि अगर हम तुम्हारे साथ हिदायत की पैरवी करेंगे ना तो हम अपनी जमीन से उचक लिए जाएंगे। भला कैसे कहते हैं आज लोग, फिर हमारे बच्चों के रिश्ते नहीं होंगे, दाढ़ी रख ली तो बेटों के रिश्ते नहीं होंगे, और बेटियों ने हिजाब कर लिया तो कोई मानेगा नहीं, और अगर ये चीजें दुकान से निकाल दी तो काम कैसे चलेगा, सूद के बगैर तो चलता कुछ नहीं, घर कैसे लेंगे। ये जुमला तब भी बोलते थे कि तुम्हारी बात मान के हम तो बस दुनिया के काम से फिर गए, फिर तो हम ना दीन कह रहे ना दुनिया कह रहे। इमेजिन तो करें आप, और आप सोचिए कि जो लोग आज भी दीन को हक समझ के भी नहीं मानते, क्या चीज है उनको जो रोकती है, यही रोकती है। वो तो मुंह से कह रहे हैं ना, आज मुसलमान मुंह से नहीं कहता, अमल से करके दिखा, बस बस ठीक है ना, इतना ही काफी है। जहां दीन की कोई चोट अपनी जान पे पड़ने लगती है वहीं दीन से पीछे हो जाते हैं। ये दो तीन मिसालें इस अमरे वाक्या को अरज करने के लिए मजमल यानी मीन इन शॉर्ट या खुलासे के तौर पर ली गई हैं कि शरारतों और खबास्तों के बीच बीच में वो कुछ ना कुछ दलीलबाजी भी करते जा रहे थे, लेकिन इस दलीलबाजी का तार तार कुरान अलग करके दिखाता था और इसकी हर मौके पर धज्जियां उड़ती रहती थी। यानी वो जो भी ऐसी कोई दलील देते थे तो वही में उसका जवाब आता था। अब आप देख रहे हैं दिन ब दिन दायरा तंग हो रहा है, पहले तो सिर्फ हल्की हल्की बातें थी, अब अगला जो दौर आ रहा है ये गुंडागर्दी का है। सरे आम नबी सल्लम और आपके साथ चलने वालों को क्या किया जा रहा है, थोड़ा सा पढ़िएगा। इस्तेहज़ा यानी मजाक उड़ाना, इल्काब तराजी यानी बुरे बुरे लकब देना, और गालम गलोच की ये मुहिम कुरैश के जनून मुखालफत के तेज होने के साथ साथ गुंडागर्दी का रंग इख्तियार करती चली जा रही थी। गुंडागर्दी तो समझते ही है ना, खुलेआम फिर किसी को जाके धमकियां देना। मनफी शरारत के अलम बरदार जब तसहीक और दशनाम को नाकाम होते देखे, यानी जब उन्होंने देख लिया कि हमने अल्लाह के नबी का मजाक उड़ा लिया, आप दीन से नहीं हटे, हमने गालियां दे दी लेकिन आप नहीं हटे, तो फिर इनका अगला कदम हमेशा गुंडागर्दी होता है, क्राइम्स। मक्का वालों ने नबी सल्लल्लाहु अलैहि वसल्लम को जिच करने के लिए वो कमीना हरकतें की कि साहिब रिसालत के अलावा कोई और दाई होता तो बड़ी से बड़ी उलूल अज़मी के बावजूद इसकी हिम्मत टूट जाती और वो कौम से मायूस होकर बैठ जाता। लेकिन रसूल खुदा की शराफत और संजीदगी गुंडागर्दी के चढ़े हुए दरिया में से भी पाकिए दामन को कमल की तरह से ही सलामत लिए आगे ही आगे बढ़ती जा रही थी। यदि इतने भी प्रोपेगंडे कर दिए, आपके ऊपर इतने केस भी बना दिए, लेकिन अल्लाह ने आपकी बेगुनाही साबित कर दी। वो हरकत जो बिल्कुल रोजमर्रा का मामूल बन गई थी, ये थी कि आपके मोहल्लादार पड़ोसी जो बड़े बड़े सरदार थे, बड़े तमाम से आपके रास्ते में कांटे बिछाते थे। कभी आपके मेरे रास्ते में कांटे बिछे? नमाज पढ़ते वक्त शोर मचाते और हंसी उड़ाते, ऐन हालते सजदा में ओजड़ियां लाके डाल देते। आपको तो ऊंट की ओजड़ी कितनी भरी होती है? कई किलो की होती है। इतना बड़ा ऊंट है, उसका स्टमक ही तो होता है। ऊंट में तो सबसे बड़ा उसका स्टमक होता है। वो लाकर सजदे की हालत में गंदगी से भरा वो ऊपर डाल देते थे। चादर को लपेट लपेट कर गला घोंटते, मोहल्ले के लौंडों को पीछे लगा देते, तालियां पीटें और गूगा करें, कुरान पढ़ने की हालत में आपको, कुरान को और अल्लाह ताला को गालियां देते। आज तो कर्टसी का दौर है, आज लोग ऐसी बातें नहीं करते फिलहाल, लेकिन इसके बावजूद देखिए हम कहते हैं कि मुसलमानों पे हालात बड़े बुरे हैं। अल्लाह ना करे किससे बुरे हों। इस मामले में अबू लहब के साथ साथ अबू लहब की बीवी बहुत पेश पेश थी। वो बिला नागा कई साल तक आपके रास्ते में गलाजत और कूड़ा करकट और कांटे जमा कर करके डाला करती थी, और आ हजूर रोजाना बड़ी मेहनत से रास्ता साफ करते। आपको इस कमबख्त ने इस दर्जे परेशान रखा कि अल्लाह ताला ने आपकी तस्कीन के लिए एक खुशखबरी दी कि मुखालिफ महाज की इस लीडरा के शोहरे नामदार के ईजा रसा हार्ट टूट जाने वाले हैं। तबत यदा अभी लहबे वतब, उसकी तरफ इशारा है। और खुद ये बेगम साहिबा भी दोजख के हवाले होने वाली हैं। वमरातुहु हम्मालतल खतब फी जीदिहा हब्लु मिन मसद। वाहद कपल है कि जिनका तस्करा इतना ओपनली कुरान में आया। एक मरतबा हरम में खुदा का रसूल मसरूफ नमाज था कि उकबा बिन अबी मोईत ने चादर आपके गले में डाली और इसे खूब मरोड़ कर गला घोंटा, यहां तक कि आप घुटनों के बल गिर पड़े। इसी शख्स ने एक मरतबा हालत नमाज में आप पर ओझड़ी यानी ओझ यानी ओझड़ी भी डाल दी। एक मरतबा आप रास्ता चलते जा रहे थे कि किसी बदकिस्मत ने सर पर मट्टी डाल दी। इसी हालत में ये मुजस्मा सब्र इस्तकामत चुपचाप घर पहुंचा। मासूम बच्ची फातिमा ने देखा तो आपका सर धोती जाती थी और साथ साथ मारे गम के रोती जाती थी। और बाज रिवायत में आता है कि फातिमा कहती थी, अब्बा ये लोग आपको क्यों इतना तंग करते हैं, आप तो किसी को भी कुछ नहीं कहते। आपने इस नन्ही सी जान को तसल्ली दी कि जाने पे दर रो नहीं, खुदा तेरे बाप को बचाएगा। और बाद जगह ऐसे होता है कि जब नबी सल्लम के ऊपर ऊंट की ओझड़ी डालते थे तो फातिमा आके उतारती थी, इसका जिक्र आगे आ रहा है। एक और मरतबा हरम में मसरूफ़े नमाज थे कि अबू जहल और चंद रोसाए कुरैश को तवज्जो हुई। अबू जहल कहने लगा, काश इस वक्त कोई जाता और ऊंट की ओझड़ी नजासत समेत उठा लाता, ताकि जब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सजदे में जाता तो इसकी गर्दन पर डाल देता। उकबा ने कहा, यह खिदमत अंजाम देने के लिए बंदा हाजिर है। ओझ लाई गई। इन बुजुर्गों के जौके गुंडागर्दी ने वाकई इसे आपके ऊपर हालत सजदा में डालकर दम लिया। अब ठट्ठे मार मार कर हंसी उड़ाई जा रही है। आप बताइए, आज आप निकाब करें तो कोई ठंठे मारते इतने? आप हिजाब करें, आप अल्लाह के बने, कोई इस तरह आपका मजाक उड़ाता है जैसे अल्लाह के नबी का सिर्फ नमाज पढ़ने पर मजाक था? आज नमाज को तो कोई बुरा नहीं कहता। हजरत फातिमा को इत्तला हुई तो आप दौड़ी आई और पाक बाज बाप की मासूम बच्ची ने वो सारा बारे गिलाजत आपके ऊपर से हटाया। साथ साथ उकबा को बद दुआएं भी देती जाती थी। ये था जवाब इस खैर ख्वा खाना नसीहत का। नोट करें इस जुमले को, खैर खाना नसीहत करने वालों को अमूमन ऐसे ही जवाब मिलते हैं। और वो खैर ख्वा खाना नसीहत क्या थी कि एक अल्लाह को मानो, रास्ती और इंसाफ पर चलो, यतीमों और मुसाफरों की सरपरस्ती करो। कांटे बिछाकर चाहा गया कि तहरीक हक का रास्ता रुक जाए। गंदगी फेंक के कोशिश की गई कि तौहीद और हुस्न अखलाक के पैगाम की पाकिजगी को खत्म कर दिया जाए। हजूर को बोझ तले दबाकर ये तवक्को की गई कि बस अब सच्चाई सर न उठा सकेगी। आपका गला घोंट कर ये ख्याल किया गया कि बस अब वही इलाही की आवाज बंद हो जाएगी। कांटों से जिसकी तवाजो की गई वो बराबर फूल बरसाता रहा। गंदगी जिसके ऊपर उछाली गई वो मुआशरे पर मुसलसल मुश्को अंबर छिड़कता रहा। ये करना है आज मुसलमानों ने। जिस पर बोझ डाले गए वो इंसानियत के कंधे से बातिल के बोझ मतवातर उतारता रहा। जिसकी गर्दन घोंटी गई वो तहजीब की गर्दन को रस्मों रिवाज के फंदों से निजात दिलाने में मसरूफ रहा। और आज हमने वो सारी रस्मों के फंदे फिर गले में डाल लिए। रस्में ही रह गई हमारी शादियों का नाम। गुंडागर्दी एक सानिए के लिए भी ठोस शराफत का रास्ता ना रोक सकी। यानी एक लम्हा भर भी अल्लाह के नबी इस सारे थ्रेट, आप देखिए ना ये सारा कुछ क्या है इस वक्त, अगर आज की जुबान में देखें तो आपके ऊपर टॉर्चर्स हो रहे हैं ना, लेकिन आप नहीं हटे। और शराफत अगर वाकई में ठोस और अजीमत मंद हो तो तारीख इंसानी के अटल कवानीन मुकाबले में आने वाली शदीद से शदीद गुंडागर्दी का सर निहोड़ा देते हैं, यानी उसका सर गिराते हैं। ये आखिरी जुमला बड़ा अहम है। अगर आपको सच का यकीन है ना और आप अल्लाह के रास्ते पे जमे हुए हैं कि मैं जिस रास्ते पे हूँ ये ठीक है, तो कोई आपके ऊपर कूड़ा भी डाल देना लेकिन आपकी दावत नहीं रोकेगा। मुसलमानों को आज का प्रोपेगेंडा, आज का मीडिया, आज की झूठी खबरें बिल्कुल नुकसान नहीं देंगी अगर आज हम अपने नबी के तौर तरीकों पे चल रहे हों। तो ये थी गुंडागर्दी की चंद बातें, और मुझे अपना दिल बहुत झलोता हुआ महसूस हो रहा है ये पढ़ाते हुए। वहां इतने मुश्किल हालात में दीन फैलता गया, आज इतनी सहूलतों के बावजूद दीन दबता ही दबता दिखता है। दुआ करें कि अल्लाह ताला हमें वो इस्तकामत दे दे जो नबी की थी। अल्लाह ताला हम सब की इस्लाह फरमा दे, हम सब की इस्लाह फरमा दे। और اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد سبحانك اللهم وبحمدك أشهد أن لا إله إلا أنت أستغفرك وأتوب إليك السلام عليكم ورحمة الله وبركاته